नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी केही कथाहरू लिएर आइपुगेका छौं। आजको श्रुति सम्वेकमा अभिमन्यु निरविको कथा संग्रह साउने झरीभित्र संग्रहित केही कथाहरू हामी सुन्छौं। यो कथा संग्रह बजारमा भर्खरै आएको छ। लिजेन्ड बुक्सले बजारमा ल्याएको यो कथा संग्रहभित्र संग्रहित कथामध्ये आज पहिलो कथा मैले सुनाउँदैछु। शीर्षक छ किनेको लोग्ने। केही आफन्तको भिड छ, केही रमितेको, र यो जिल्ला अदालतको इजलास हो। थोत्रा बेन्चहरू छन्, आम्ने सामने झ्यालबाट घामका केही किरण छिरेका छन्। बत्ती अघि नै गएको छ, त्यसैले झरुला झरुला झैँ गरेर हेलिकप्टर आवाजमा घुम्ने पङ्खाहरू रोकिएका छन्। पङ्खाहरू रोकिनु भनेको तराईको गर्मीमा जीवन रोकिनु जस्तै हो। जीवन प्रेसर कुकरभित्रको आलु झैँ बाफिएर सुस्त सुस्त चल्दैछ, र त्यही बाफिएका जीवहरूबाट घेरिएर वकिल आफ्ना तर्क अघि सार्दैछन्। श्रीमान, मेरो क्लाइन्टलाई एकदमै झुलाइयो। एक वर्षसम्म उहाँको फाइल गाविसमै थन्काएर राखियो। त्यतिका दिन मेरो क्लाइन्टले आफ्नी श्रीमतीको अनेक हिंसा सहनु पर्यो। उहाँ एकदमै पीडित हुनुभयो श्रीमान, त्यसैले मेरो क्लाइन्टलाई छोडपत्र चाहियो। गाली, बेजती, अपमान, एटेम्प्ट टु मर्डर सबै विषयबारे हामीले निवेदनमा स्पष्ट लेखेका छौँ। एउटी महिला जब यति निर्दयी र हिंसक हुन्छ, तब कसरी उसँग बस्न सकिन्छ? अब्जेक्सन युर अनर, आफ्नो वकिल आफै बनेकी मधु हात ठड्याउँछ। उसको हातको घडी छिन्द्रिङ बज्छ। न्यायाधीशबाट अर्डर पाएपछि मधु फेरि बोल्छ, श्रीमान, मलाई लगाइएका यी कुनै पनि लान्छना सत्य छैनन्, र यसकै आधारमा म डिभोर्स पनि गर्दिनँ। मैले भनेका दुई शब्दलाई गाली मान्न थाले। मैले सन्चो छैन खाना बनाऊ भन्दा अपमान हुन थाले, कसरी जिन्दगी चल्छ? उनले दुई झापु हान्दा मैले फर्काउन खोजे, एटेम्प्ट टु मर्डर कसरी हुन्छ? मैले जागिर खाँदा कसरी परिवारको बेइज्जत हुन्छ? मैले बुझ्न सकेकी छैन श्रीमान। मधुजीको चिल्लो कुरामा नअड्क्यौँ श्रीमान। उहाँ कछुवा जस्तो बाहिर कडा र भित्र नरम हुनुहुन्न, उहाँ ढुङ्गा जस्तो बाहिर पनि कडा र भित्र पनि कडा हुनुहुन्छ। धेरै ढिला भयो श्रीमान। एउटा मान्छेका महत्त्वपूर्ण वर्षहरू खेर गइरहेका छन्। तपाईँ आफै सोच्न सक्नुहुन्छ, उनीहरू बिच यति धेरै मिल्ती हुन्थ्यो भने अहिलेसम्म किन बच्चा भएर? त मैले भने नि श्रीमान, यहाँ प्रेम छँदै छैन, छ त सिर्फ बदलाको भाव, आक्रोश र टर्चर। वकिलले उसको श्रीमानको पक्षमा कडा वकालत गर्छन्। न्यायाधीश टोपीको दुईतिरबाट बगिरहेका पसिना पुस्छन् र बडो गम्भीरतापूर्वक वादी र प्रतिवादीको बहस हुन्छन्। मधु हावा जस्तै सुसाउँछ। कसले भन्छ हामी बीच प्रेम छैन? हामी बीच एउटा गजबको प्रेम छ श्रीमान। एउटा मालिक र उसले किनेको वस्तुमा जति प्रेम हुन्छ त्यति नै प्रेम छ हामी बीच। आदरणीय वकिल साहबले प्रेमको कुरा गर्नुभयो, किनेको वस्तुसँग पनि प्रेम हुन्छ नि वकिल साहब, किनकि तपाईँलाई यो बारे थाहा नै छ कि मैले मेरो लोग्नेलाई नगद 18 लाख रुपियाँमा किनेकी हुँ। मधुको तीखो प्रहारले उसको लोग्नेको इज्जत धुजा धुजा भएर च्यातिन्छ। लोग्ने पक्षका वकिल मूर्तिवत उभिन्छन्। इजलासका दर्शकहरू एक प्रकारको सुस्केर हाल्छन्। मधु बोलिरहन्छे, जब मैले केही चिज किन्छु त्यो मेरो वस्तु हो, मेरो निजी, त्यसलाई मन लागुन्जेल प्रयोग गर्न पाउनु र जसरी पनि प्रयोग गर्न पाउनु मेरो अधिकार हो। अब्जेक्सन युर अनर, मान्छेलाई वस्तुसँग तुलना गर्नेसँग कदापि सम्बन्ध हुन सक्दैन। फेरि सबैले बुझ्नुपर्ने कुरा के छ भने दाइजो हाम्रो समाजमा चलेको चलन हो। हाम्रो समाजमा बिहे गर्दा केटा पक्षले पैसा लिन्छ, अझ पहिले पहिले त केटाको तौल अनुसार सुन जोखेर दिइन्थ्यो भन्छन्। त्यसैलाई आधार बनाएर वस्तु सर व्यवहार गर्ने, दिनरात किचलो झिक्ने र दुनियाँ हँसाउने काम कदापि राम्रो होइन। यसको एउटै उपाय हो डिभोर्स, वकिल कड्किन्छन्। न्यायाधीश मौन छन्, कडा पावरको चस्मा थोरै तल झार्छन् र भन्छन्, दुवैको साक्षी बुझ्नका लागि सुनवाई अर्को हप्ता सार्ने निर्णयका साथ आजको बहस टुङ्ग्याइन्छ। मधुका बाबामा र श्रीमानका आफन्त यो अचम्मको बहसले रन्थनिएका छन्। उनीहरू विश्वासै गर्न सकिरहेका छैनन्। आखिर यो के हुँदैछ? मधु किन यो सब गर्दैछ? आमा भन्थिन्, केटी मान्छे भएपछि शिर निहुराएर कुरा गर्नुपर्छ, धेरै बोल्नु हुँदैन, लजाएर हिँड्नुपर्छ, पुरुषहरूसँग जिस्कनु हुँदैन र भरसक पुरुषको सङ्गतै नगर्नु। बिए अन्तिम वर्षमा पढ्थी मधु, र पनि आमा उसलाई यस्तै कुराले प्रत्येक दिन सतर्क बनाइरहन्थिन्। तर ऊ केटाहरूसँग बोल्थी मन लाग्यो जति। कलेजको अन्तिम दिन मधु र उसका साथीहरू चौरको एक छेउमा उभिएका थिए। केटाहरू अलि पर अशोकको रुखमुनि देखिन्थे। केटाहरूको भिडबाट सुमित भन्नेले उसलाई घरिघरि चियायो। सूर्यले बादल छिचोलेर पृथ्वीतिर चियाए झैँ। मधुलाई थाहा थियो, तीन वर्षसम्म उसले यसै गरी हेरिरह्यो, तर केही भन्न सकेन। आज मधुले पनि हेरी गाजलो आँखाले। सुमित झस्कियो र साथीहरूसँग कुरा गर्न थाल्यो। जब उसले फेरि मधुतिर हेऱ्यो, अघि नै मधु उसको अघि पुगिसकेकी थिए। मधुको अगाडि ऊ बाँस चाहिँ पुरै झुक्यो। मलाई तिमीसँग कुरा गर्नु छ, मधुले भने। एकछिन समय छ? सुमित केही नभनी भिडबाट अलग भयो। मधुले अलि पर लगेर सोधि, तिमी मलाई किन एकोरो हेरिरहन्छौ? तिमी मनपर्छ, सुमितले बल्ल बल्ल भन्यो। बिहे नै गर्ने गरी कि त्यत्तिकै? मधुले सजिलै सोधी। तिमी मान्छौ भने बिहे नै, बिस्तारै तर थरथराएर सुमित बोल्यो। दाइजो कति लिन्छौ? लिन्न, सुमित मधुतिर हेरेर मुस्कायो। सायद अलि हिम्मत आयो उसमा। तिम्रो बाबामाले माने भने कुनै दिन माग्न आउनु, मधुले भने। सुमितले कुनै जवाफ दिएन। उसले मधुको यति बोल्ड कुराको अपेक्षा गरेको थिएन, त्यसैले ऊ जस्तो जेस्चरमा उभिएको थियो त्यही अवस्थामा फ्रिज भयो। मधुले बिदा मागेर सुमितको नजरबाट बिस्तारै टाढा भए। मधुको परिवार रतुलीबाट जनकपुर सरेको धेरै भएको थिएन। बाबाले अलिअलि पैसा जम्मा गरेपछि उनीहरू जनकपुर घर बनाएर सरे। बाबा अहिले पनि रतुलीमा प्राविधिक सहायक छन्। उनी बाहिर अरूसँग खुसी देखिन्थे तर घरमा दुखी। मधुको विवाहको कुरा गर्दा छातीमा निकै ठूलो बोझ महसुस गर्थे। उनी भन्थे, बेटी त अब ब्याचलरो पास भागेल, निक घरभर खोजीका विदोई दैतीय त निचैन जैतौ। छोरीले ब्याचलर पास गरी, अब राम्रो घर खोजेर बिहा गरिदिन पाए आनन्द हुन्थ्यो। आमा पनि त्यो कुरामा सही थप्थिन्। मधुको मनमा लागिरहन्थ्यो, बाको मुखबाट छोरीले अब जागिर खाओस्, आफ्नो खुट्टामा आफै उभियोस् भन्ने वाक्य निक्लियोस्। तर बाले कहिले त्यस्तो भनेनन्। त्यसैले एक दिन मधुले आफै भने, म अब जागिर खान्छु, बिस्तारै बिहेका बारेमा सोध्छु। उसको कुरा भुइँमा खस्न नपाउँदै बा पड्किए, परेको छैन, यतिन्जेल तिमी हाम्रो मर्जीले चल्यौ, अब बिहेसम्म त्यसरी नै चल्नेछौ। बालाई उसले यति कठोर कहिले देखेकी थिएन, त्यसैले ऊ चुप लागी। मधु घरमै बसी चुपचाप, ऊ मास्टर्स पढ्न चाहन्थे। आफ्नो इच्छाका लागि उसले घरमा विद्रोह गर्ने सोच पनि बनाई, तर सकिन। आफ्नै बाआमा विरुद्ध उत्रिन उसलाई कता कता अप्ठ्यारो भयो। तैपनि भनी, बा म पढ्छु, त्यत्तिकै बसिरहनु मन छैन मलाई। बाले सम्झाए, अब केही दिन हेरौँ, तिम्रो बिहे पक्का होला जस्तो छ। बाको वचन नसकिँदै मधुको छाती डम्म फुलेर आयो। एक खालको अप्ठ्यारो लागिरह्यो र अचम्म पनि। उसले सम्हालिँदै सोधी, कोसँग? डाक्टर हुन्। मधुको साथ त गइहाल्यो, त्यसैले त्योभन्दा बढी केही सोधिन। साँझ आमालाई गुलियो चिया बनाए उसले। आमाले मिठो मानेर चिया पिएन्। घरभरि फैलिएका लामखुट्टेले रगत चुसेका आफ्ना नरम हातलाई सलभित्र लुकाएर आमा छेउ बसी। आमाले भनिन्, अब धेरै दिन तेरो हातको मिठो चिया खान नपाइएला मधु। मधुले सोधी, किन र आमा? अब बिहे गर्नु परेन, बिहे गरेपछि त हामीबाट टाढा हुन्छेस् नि त। कुरा मात्र चल्या त हो नि, पक्का भएको छैन क्यारे? डाक्टरसँग जीवन बिताउन पाउनु त भाग्य हो। मधु केही बोलिन। उसले डाक्टरको घरवाली भएको कल्पना गरी, एकछिन लजाई। आखिर ऊ भित्र पनि एउटा नारी मन नै त थियो नि। तीन दिनपछि बाह्र आमा कोठामा गुनगुन गरेको सुनियो। सुरुमा त मधुलाई सुन्न मन लागेन, तर कता कताबाट डाक्टरको नाम हावामा उडेर आएपछि उसले कान ठाडो पारी। बाले भने, डाक्टरसँग मधुको बिहे गर्न नसकेला जस्तो छ। किन? 40 लाख माग्छन्, मधु जससँग भएर दुख्ने घरी जिब्रो टोके। उसले अहिलेसम्म त्यति धेरै पैसाको कल्पना पनि गरेकी थिएन। उसले मनमा नै सोची, साँच्चै कति महँगा रहेछन् डाक्टर, ऋणै गरेर भए पनि दिउन त, डाक्टर राम्रा पनि छन्। सकिन्न, अलिकति भएको पैसाले यहाँ घर बनाइयो, अब त्यत्रो पैसा न कसै गरी जुटाउनै सक्दिनँ म, घट्लान् कि त। आमा अलिकति आशावादी भइन्, फिक्स्ड रे। त्यसपछि मधुले केही पनि सुनेन। डाक्टरको कुरा सकियो, त्यो कुरा भुलेर पनि दोहोरिएन। मधुको जीवनमा पतिका रूपमा भिन्न भिन्न रूप र वर्ण भएका व्यक्ति सिफारिस हुँदै गए, तर कोही उसँग जीवन चलाउने सम्झौता पत्रमा हस्ताक्षर गर्न राजी भएनन्। यी सब कुरा उसलाई चित्त बुझेको थिएन। ऊ आफैसँग र परिवारसँग नराम्रोसँग चिडी बा अझै थाकेका थिएनन्। आमा पनि होमा हो मिलाएर मधुका लागि केटाको सिफारिस गरिरहेकी थिइन्। प्रहरी, शिक्षकदेखि आफूलाई नयाँ सोचको ठान्ने पुरुषहरू पनि आयो उसलाई हेर्न, तर ती सबै उसका लागि महँगा भए, ज्यादै महँगा। धेरै ठाउँबाट लत्याइएपछि मधु आफ्नो टोलका सबैको आँखामा बिजाए। अझ उसको भन्दा पनि बाआमाको इज्जत धज्जी उड्यो। कसै कसैले यसो पनि भने, छोरीलाई भने जति पैसा दिएर अनुमान हुन सक्नेलाई धिक्कार छ। मधुलाई राम्ररी निद्रा पर्न पनि छोड्यो। उसको मनमा कता कता छटपटी चल्यो। ऊ ठुलो युद्ध लडिरही आफ्नै मनसँग र हर प्रहर हारिरही। छेउमा सुतिरहेकी बहिनी उठेर सोधे, दिदी के भयो? केही होइन, त्यत्तिकै। तिमी जहिले केही होइन भन्छौ, तर धेरै थोक भइसकेको हुन्छ त सुत, मधुले अनुरोध गरे। दिदी, मलाई थाहा छ तिमी किन दुःखी छौ, एउटा बात भन त। सोध, तिमीलाई माया गर्ने कलेजको त्यो केटो थियो नि, त्यहीसँग विवाह गर, नचाहिने कुरा, ती सबै केटाकेटी पनि हुन्। मधुले टार्न खोजे, साँच्चै हो, उसले तिमीलाई माया गर्छ जस्तो लाग्छ, उसले तिमीलाई पक्कै बिहे गर्छ। बहिनीसँग मधुले जीवनका धेरै कुरा बाँडेकी थिए, दुःख, कष्ट, पीर, हाँसो र सफलता। त्यसैले मधुलाई बहिनीको कुरा नराम्रो लागेन। सुमितलाई त उसले पहिले भने कि हो, ऊ नै आएन त के गरोस् मधु। बहिनीको कुराले एकाएक मधुको आँखा वरिपरि सुमितको अनुहार घुम्न थाल्यो। ऊ साँच्चै राम्रो थियो, कलेजमा सबभन्दा प्यारो। उसले त अन्तिममा बिहे गर्छु समेत भनेको थियो, बरु मधुले नै पत्याएकी थिएन। बहिनीले आमालाई मधुका बारेमा सबै कुरा बताए। आमा त्यो थाहा पाएर पहिले त रिसाइन्, तर पछि के सोचेर मत्थर भइन्। आमाले बालाई र बाले आफन्तलाई त्यो कुरा सुनाए। आफन्तबाट सुमितको घर परिवारसम्म कुरा पुग्यो। सम्बन्धको एउटा गोरेटो कच्ची बाटो खनियो। एक दिन सुमितका बा मधुको घरमै आए। कुराको सुरमै मुख परेर 20 लाख दिनुहोस् अनि मात्र कुरा अघि बढ्छ भने। उनले छोराको हुर्काई खर्चदेखि पढाइ खर्चको हिसाब गरे र जुङ्गालाई ताउ दिँदै आफूले कम पैसा मागेको दावी गरे। मधुका बाले भने, मैले पनि छोरी हुर्काएको छु, तपाईँको छोरा जत्तिकै पढाएको छु, त्यसो भन्नुभयो भने त कुरै मिल्दैन, के गरौँ? सुमितका बा धम्कीको भाषामा बोले। मधुका बाले अन्तिममा हार खाएर भने, ठिकै छ, 18 लाखमा कुरो टुङ्ग्याउन त। यसले मधुको मनमा ठूलो आँधी आयो। उसले सुमितलाई फोन गरेर 18 लाखका बारेमा सोधी। सुमितले भन्यो, बुबाले बढी मार्क्स भन्दै हुनुहुन्थ्यो, मैले त्यतिमै कुरा मिलाउनुहोस् भने, किन पिर गरेको? दिस इज आवर कल्चर, कल्चर होइन ब्याड कल्चर। मधुले फोन राखे। उसलाई सुमित साह्रै झुटो लाग्यो, साह्रै ढोङ्गी, एउटा शिक्षित मूर्ख। उसले बालाई सोधी, यो विवाह रोक्न मिल्छ? मिल्दैन, मैले वचन दिइसकेँ, यसपालि पनि भएन भने तिम्रो विवाह कहिल्यै हुँदैन। यत्रो पैसा कहाँबाट आउँछ? यति खर्चेर किन मेरो विवाह गर्नुहुन्छ तपाईँ? हुन्न भने बरु हुन्न, चलन हो, तिम्रो राम्रो घर बसेको हेर्न मन छ मलाई, पैसा बिना विवाह हुन्न यहाँ? अह, सम्भव छैन, कोसिस नगरेको पनि होइन। बात रुन पो लागे। मधुको अनुहार पनि अँध्यारो भयो। अन्ततः मधु नयाँ घरकी बुहारी भई सुमितकी स्वास्नी बनाइदिन बाले घर बन्दकी राखे। उसले चुपचाप हेरी त्यो सब। सुमितको परिवारलाई धनी बनाइदिन वा बा अत्यन्त गरिब र लाचार बने, उसले चुपचाप सही त्यो सब। दाइजोमा पाएको मोटरसाइकल चढेर सुमित जागिर आउजाउ गर्न थाल्यो। उसले त्यो पनि हेरे। अरू छिमेकी घरमा विवाह गरी आउनेहरूको व्यथा पनि सुने। त्यहाँ पीडा बाहेक केही थिएन, सबैले पैसा तिरेर आफ्ना लोग्ने किनेका थिए। विवाहपछि त भविष्यको कल्पना गरिन्छ, योजना बनाइन्छ, तर मधु त झन्झन पीडित र विचलित हुँदै गए। उसले आफ्नो अगाडि दुईटा बाटो स्पष्ट देखे, एउटा चुपचाप सहेर अघि बढ्ने बाटो, अर्को विद्रोहको बाटो। दुवै बाटोका सकारात्मक र नकारात्मक पक्ष केलाई उसले। एउटा मेसिन जस्तो बुहारी बनेर जिन्दगी चलाउने कुरा उसको मनले मान्दै मानेन। त्यसैले अन्तिममा विद्रोहको बाटो रोजी। विवाहको केही दिनपछि मधुले भने, विवाह दर्ता गर्न जाउँ। सुमितले मान्यो। फेरि मधुले भने, नागरिकता बनाउँछु। सुमितले त्यो पनि मान्यो। एक दिन मधुले डर धक केही नमाने भने, म तिमीसँग सन्तुष्ट हुन सकिरहेको छैन। मधुका कुराले सुमित लाजले रातो भयो। ऊ मधुकै अगाडि थरथर काँपेर टाढियो। मधुलाई आफ्नो ठूलो घरको एक छेउमा बास दिएकोमा गर्व गर्ने सुमित हिन्ताबोधले पानी पानी भयो। अर्को दिन मधुले सुमितलाई भने, अब म जागिर गर्छु। जागिरको कुराले घरमा बबन्डर भयो। सासूले त सिधै भने, तु डगियाही, अब तोहर बातमै हाम्रो बेटा नै लाग्दै, त डाइन होस् डाइन, अब तेरो कुरामा हाम्रो छोरो लाग्दैन। ससुरा झन चर्केर बोले, यस्तै तालो भने घरबाट निकालिदिन्छु एक दिन। सस्तोमा भित्राएर ठूलो गुण लगाएका छौँ हामीले तँलाई र तेरो परिवारलाई। मधुले त्यो गुण के रहेछ भन्ने सम्झन खोजी तर सकिन। अनि मधुले आफ्नो अडान राखी, तपाईँहरू जे भन्नुहोस् म जागिर खान्छु। कस्तो मान्छेको सन्तान परिचय, बेकारको घाँडो भिरेर। सासू बोलिन्, भिरेको होइन, बिहे गरेर आएकी हो। अझै कडा स्वरमा सुनिए, यो घर मेरो पनि हो, मैले आफ्नो इच्छाअनुसार चल्न पाउँछु। के भनिस् रे, तँलाई यहाँ भात खुवाउन मात्र ल्याएको होइन हामीले, सासूले खाउँला जे गरेर भनिन्। धेरै नहेप्नुहोस्, यहाँ मेरो पनि सम्पत्ति छ, मैले तपाईँको छोरालाई 18 लाखमा किनेकी हुँ, त्यसैले केही बोल्नुभन्दा पहिले सोच्नुहोस्। मधुले औँला ठडाए, के भनिस्? सासूले मधुलाई झम्टिन्, पैसा तिरेपछि म यो घरको मालिक हुँ, नोकर होइन। मधु आवेशमा आई, सासू एकछिन मजेरीमा फनफनी घुमिन्, भनन्न रिङ्गटे लाग्यो उनलाई। ससुरा स्तब्ध भए। साँझ सुमित आएपछि झगडाले अर्को मोड लियो। सुमितले मधुको गालामा एक झापड बजार्यो। मधुले साटोमा अर्को झापड सुमितको गालामा बजारे। हिसाब बराबर, घर घर जस्तो भएन। जताततै झगडाका बिउ रोपिए। मधु आफ्नै कुरामा मस्त भई उसो सदरमुकाममा जागिर खान थाली। एउटा पोलिक्लिनिकको एकाउन्टेन्ट, सबेरै हिँड्थे, साँझ फर्किन्थे। सुमितलाई भन्थे, नाम अर्ध सासूले फेरि भान्सादेखि घरको सबै काम गर्न थालिन्। मधुले भ्याउँदै भ्याइन। भ्याएको दिन पनि भान्साको काममा वास्ता नगर्ने भाइ। एक दिन मधुले सुमितलाई आफ्ना कपडा धुनका लागि भने, सुमित रिसले आगो भयो। त्यसको अर्को दिन मधुले सुमितसँग भने, मलाई जागिर गर्न टाढा भयो, अबदेखि हामी सदरमुकाममा बस्छौँ। त्यही दिन घरका सबै मधुमाथि जाइ लागे। दुई चार लात बजारे। मधुले कसो कसो फुत्केर छेउको हँसिया समाएर जोडले चिच्चाई, अब एक एक गरेर छिनाइदिन्छु। मधुको हातको हँसियाले सबलाई तित्तरभित्तर पार्यो। उसले सासु र लोग्नेको पिछा गरी तर भेटाउन सकिन। रिसलाई बाँधेरै घर फर्कियो। टोका लगाई र थाकेको शरीरलाई मझेरीमा फाली। लाज क्रोध र अपमानले भरिएको भोलिपल्टै सुमितले डिभोर्सका लागि गाविसमा उजुरी हाल्यो। मेलमिलाप गर्ने भन्दै गाविसमा एक वर्ष झुलियो र फाइल बल्ल तल्ल कस्रिँदै अदालत पुग्यो। आज अदालतको अर्को सुनवाई, बिजुली गएको छैन, त्यसैले हेलिकप्टरको आवाजमा पङ्खाहरू घुम्दैछन्। सुनवाईमा सुमितका परिवार, मधुको परिवार र आफन्त जम्मा भएका छन्। चाहेको भए मधुले योभन्दा अघि नै मुद्दा टुङ्ग्याउन सक्थे, तर मधुले त्यसो गरिन। अधिकारकर्मी, महिलावादी, पत्रकार सब अदालतको दर्शक दीर्घामा उपस्थित छन्। कटकरामा मधुकी सासू उभिएकी छन्। साक्षीका रूपमा बोल्न आग्रह गरेपछि उनी बकबक आउँछिन्। साह्रै दुःख पाए मेरो छोराले, लोग्नेको मानमर्यादा के हो भन्ने यो केटीलाई थाहा छैन। कतिपल्ट मैले आफ्नै कानले मेरो छोरालाई नामर्द भनेको सुनेकी छु। यसले मेरो छोरालाई भड्काएर हामीसँग छुटाएर सहर लान खोजे। हुँदाहुँदा ज्यान मार्नका लागि लखेटी। यसले मेरो बोली भुइँमा खस्न पनि दिन्न। देश दुनियाँको अगाडि हाम्रो नाक काटी। त्यति राम्रो घर दुई चेरा पारेर आधामा आफू बसी, यो घरमा बुहारी बनेर भित्रिएपछि खुसी भन्ने चिज कहिले आएन श्रीमान। त्यसैले आजै र अहिले नै छोरो एक्लियोस् भन्ने चाहन्छु। मधु सासू नजिक जान्छ र सोध्छे, मैले ल्याएको 18 लाखको कुरा गर्नुहुन्न? सुमितले चढेको बाइकको कुरा झिक्नुहुन्न? ल्याएको मैले पनि ल्याएकी थिएँ, त्यसमा के नौलो कुरा छ र? पढाइमा लागेको खर्च, पाल्न लागेको खर्च हामीले उठाएका हौँ, सासूले भनिन्। तपाईँ कुरा अन्त मोड्दै हुनुहुन्छ, सुमितका वकिल मधुलाई गराउँछन्। एकछिन म कुरा गर्दैछु, तपाईँ यसरी छोराको खर्च उठाउनु चाहनुहुन्छ भने किन पाउनु भयो त उसलाई? तपाईँको केही कर्तव्य र दायित्व नै रहेनछ कि खालि ससुरालीले पैसा देलान् भनेर हुर्काउने, ससुरालीले पैसा देलान् भनेर पढाउने? यति पनि आश नभएको भए के सानैमा मारिदिनुहुन्थ्यो छोरालाई? अनि हामी छोरीहरू के हामी मान्छे होइन? हामीलाई हुर्काउन र पढाउन बाआमाले खर्च गरेका छैनन्। यति गर्दा गर्दै पनि हामीले तपाईँहरूको छोरालाई पैसा दिएर किन्नुपर्ने सुनेको थिएँ। सहरतिर दिनदिनै वयस्क महिलाहरू पैसामा बिक्छन् र तिनलाई बेस्या भनिन्छ, तर यहाँ त वयस्क पुरुषहरू बिकिरहेछन्। तपाईँका छोराहरू बिकिरहेछन् र यिनलाई के भनिन्छ मलाई थाहा छैन, तर जानेर नजानेर हामी ती पुरुषहरूलाई लाख लाखमा किनिरहेका छौँ। किन? यौनका लागि, छोराछोरीका लागि, कि यो समाजका लागि? जवाफ पाऊ श्रीमान, मधु चिच्याउँछ। स्तब्ध हुन्छ इजलास। न्यायाधीश चस्माभित्रबाट चारैतिर हेर्छन्। सुमितकी आमा जहाँको तहीँ स्थिर छिन्। सुमितको वकिल सोचमग्न देखिन्छन्। सुमितलाई आफूले चाहेको डिभोर्स पाउनेमा शङ्का लाग्छ। उसको ओठ थरथराएको छ र आँखा भाँसिएका छन्। त्यसैले ऊ भित्रका आशाहरू ढुनमुनिँदै कतै बसाइँ सर्छन्। त्यही बेला, ठिक त्यही बेला मधु बोल्छे, जसले मबाट छुटकारा पाउन यहाँसम्म आएको छ, जसलाई आफूले गरेको गल्तीको थोरै भए पनि प्रायश्चित भइरहेको छ, उसलाई अब म धेरै अड्काइरहन चाहन्न। ऊ काँडा हो, उसलाई म मेरो बाटोबाट पन्छाइदिन्छु। मधुको कुराले एकाएक उसको श्रीमानको अनुहार उज्यालो हुन्छ। मानौ एउटा 60 वाटको बल्ब उसको अनुहारमा बलिरहेको छ। मधु बोलिरहन्छे, ऊ रोकिन्न। मैले पो विद्रोह गरेर यति भन्न सकेँ, यति गर्न सकेँ, तर धेरै छोरीहरू अझै पनि हिंसामा छन्। पैसा तिरेर लोग्ने किन्दा पनि व्यवस्था गरिएका छन्, तिनको के? मैले त यो जीवन फालिदिएँ श्रीमान, नत्र म चुपचाप 18 लाखमा किनेको लोग्नेसँग बसेर एक दर्जन छोराछोरी पाउँथे र सकिन्थे, अनि छोरो भए भोलि 30 लाख पाउने आशामा स्याहार्थे र छोरी भए उसका लागि पैसा जोरजाम गर्थे। त्यसपछि मधु चुपचाप न्यायाधीशतिर हेरिरहन्छे। लेखनदास असिन पसिन भएर फाइलमा कलम घुमाउँछन् र न्यायाधीशतिर बढाउँछन्। अर्को दिन न्यायाधीश बाक्लो फाइलमा केही लेख्छन्। एकछिन दर्शक दीर्घातिर नजर फ्याँक्छन् र सुनाउँछन्। वादी र प्रतिवादीको बहस सुनियो। वादीले विभिन्न बहानामा आफ्नो श्रीमतीबाट पीडा भोग्दै आएको पनि वादीका वकिल तथा साक्षीबाट थाहा हुन आयो। तसर्थ वादीको मागदाबी अनुसार लोग्ने स्वास्नीको महलको एकको देहाय एक बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद भएको फैसला गरिदिए। प्रतिवादीको निवेदनमा उल्लेख भए बमोजिम उनले विवाह हुँदा ल्याएको 18 लाख रुपियाँ फिर्ता हुनुपर्ने निर्णय पनि साथै गरिदिए। मधुका बा दर्शक दीर्घामै बसेर आँसु झार्छन्। आमालाई खपिन सक्नुको पीडा बोध हुन्छ। मधुले एउटा यस्तो प्रश्न उठाए कि जसको उत्तरमा सबका सबै स्तब्ध छन्। गाउँमा मधुकै कुरा छ, जिल्लामा मधुकै कुरा छ, धेरै दिनदेखि मधुको कुरा गाउँ समाज र सहरमा सेलाएको छैन र सायद सेलाउँदैन। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन अभिमन्यु निरविको कथा संग्रह साउने झरीभित्र संग्रहित कथाको वाचन हो। यो कथाको शीर्षक किनेको लोग्ने थियो। यसै संग्रहभित्र संग्रहित अर्को कथा लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालो online.com र मोबाइलमा उज्यालो एप्लिकेशनबाट पनि यो कार्यक्रम प्रत्यक्ष सुन्न र डाउनलोड गर्न सकिन्छ। श्रुति सम्वेकमा आज हामी कथाकार अभिमन्यु निरविको कथा संग्रह साउने झरीभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। अब यसै संग्रहबाट हामीले सुन्ने कथाको शीर्षक छ बाँसुरी। साँझ पख पिँढीको ढिलमा बसेर म सोच्दैरहे। दक्षिणमा चुरे पर्वतको मसिनो धर्को देखियो, कलमले सादा पानामा कोरेको पहाड जस्तै। उत्तरतिर हेरे, महाभारत पर्वतको लमतन्न र विशाल आकृति छ, गोप्टिएर आफैलाई थिच्ला जस्तो। त्यो बीचमा फैलिएको छ पूर्व पश्चिम लाम्चो भित्री मधेसको गाउँ। गाउँमा थुप्रै घर छन्। घरमा म छु, आमा, बुबा र भाइ छन्, दाई पनि छन्। तर दाई अहिलेसम्म कामबाट फर्किएका छैनन्। चारैतिर अँध्यारो छ। बाहिर झ्याउकिरी मात्र कराएको सुनिएको छ। म ओछ्यानमा पल्टिएकी छु, निधाउन सकेकी छैन। आमाले भनेअनुसार 17 वर्षकी भए रे, अब तरुणी भइसके रे। आफैलाई निहाले, म त बिहे गरेर ल्याउँदा कि सेती भाउजूभन्दा पनि ठूली भएकी रहेछु। पल्टी फेरेर झ्यालबाट बाहिरतिर हेरे। चुक्क अप्राएसरी अँध्यारो छ गाउँमा, म त्यही अँध्यारोबाट टाढा कतै बसेको अन्जान मान्छेलाई हेर्न खोजिरहेको छु, उसलाई सुन्न खोजिरहेकी छु, तर ऊ अझै आएको छैन। को हो ऊ म चिन्दिनँ, कस्तो छ ऊ मलाई थाहा छैन, बस मान्छेहरूले कुरा गरेको सुनेकी छु। ऊ अर्को गाउँको केटो हो, मलाई नामसम्म थाहा नभएको मलाई मनपर्ने केटो, तर उसका बाँसुरीका धुनहरू सुन्न नपाउँदा मनभित्र एकैचोटि पीरहरू थुप्रै जस्तो भइरहेछ, के नपुगे जस्तो नभए जस्तो। चकमन्न रातमा अकस्मात टाढाबाट एउटा बाँसुरीको धुन गुन्जिएर मेरो कानसम्म आइपुग्यो, म एकाएक शान्त भएँ, धुनमा लुटपुटिएर निदाएँ। छोरी आँगन सफा गर, फुलहरू गोडेर पानी ल्याएर आल, घर पनि पोत, माथिका कोठाहरू पनि सफा गर, भान्सामा एउटा पानी राख्ने गग्रेटो बनाउन पनि सहयोग गर। एका बिहानै आमाका कुरा पहिले त ध्यान दिएर सुने, पछि आफै हात्तिएँ। सबै कुरा एकैचोटि किन र आमा, मैले सोधेँ। दाईको बिहे छ नि त यही बैशाखमा। आमा खुसी भएन, म पनि खुसी भएँ। पहिलोचोटि मैले आफ्नो घरमा बिहे देख्दै थिएँ। खुसीहरू मनको बाटोबाट निस्केर ओठ हुँदै छताछुल्ल भए, मजेरी भरि लाग्यो, म अझै योभन्दा पनि खुसी हुने थिएँ होला आफ्नै बिहे भइदिएको भए। मान्छेहरू मलाई विद्या भन्छन्, तर मैले विद्या कसरी लेखिन्छ भन्ने थाहा पाएकी छैन र खासै थाहा पाउने मन पनि छैन। चुलो चौका, बेलापात, धारापानी, गोठघर गरेरै जिन्दगी चलिरहेछ, यही हो, प्यारो पो लाग्न थालेछ। कुखुराका बोली, बाख्राका बोली बुझ्ने भएकी छु, तिनलाई आफैलाई बढी माया गर्ने भएकी छु। कुखुरा र बाख्राको ठाउँमा कुनै पुरुष हुन्थ्यो भने म धेरै अघि घोक्रे ठ्याक लगाएर निकालिदिएकी हुन्थ्यो होला घरबाट। धन्न मेरो मनको पोखरीमा जम्मा भएर फुट्न खोजिरहेको माया तिनलाई ओहिराउन पाएकी छु, यति भएर पनि मन मानेको छैन, किनकिन कसैलाई खोजिरहेछ। सधैँ जस्तो लामो लाग्ने गर्मीको दिन ढलेर आज पनि रात पर्यो, चिप्पियो, बाँसुरी उस्तै गरी बज्यो र भित्र मनमा उस्तै गरी छोइरह्यो। बाँसुरीको धुन कहिले चर्को भएर कानमा ठोकियो र कहिले आफै बिलाएर गयो, पछि सुनिनै छाड्यो। ठूलो हावाको झोका मात्र सुनियो, पानीका बाछिटा र हुरीले उडाएर ल्याएका पातहरूले झ्याल ढकढकाउन लागे। पश्चिमबाट बौलाएर आएको हुरी जोडले चलिरह्यो। एक्कासी सफा र समतल बाटोमा हिँड्दै गर्दा पैतालामा तीखो ढुङ्गाले घोचे झैँ भइरह्यो, एउटा प्रीत भनौँ न, एउटा त्यही गाँसिएस क्यारे बाँसुरीको धुनसँग। दिनदिनै त्यसकै प्रतीक्षा पो हुन थाल्यो, देखेको छैन, चिनेको छैन र भेटेको पनि छैन, तैपनि यो आसक्ति, यो समर्पण। कहिलेकाहीँ त रातको बीचमा बाँसुरीको धुनतिरै हिँडिरहँ र नजिकै पुगेर सुनिरहँ जस्तो लाग्छ, हिँड्ने सोचमा पनि पुग्छु, तर घरका ढोकाहरू बन्द छन्। सबैभन्दा बढी बन्द त समाजका ढोकाहरू छन्, त्यसैले मन बुझाउँछु। मन पनि बुझाउने चिज नै रहेछ आखिर। सेलरोटी पकाउने र दाईको बिहेमा म चामल पिस्न घट्ट जान्छु, शान्ता र कविता पनि मसँगै जान्छन्। शान्ता कविता र म एकै सालका रे, उनीहरू पनि तरुणी भएका थिए अरूको नजरमा, तर मेरा लागि त बच्चै थिए, जसरी बच्चै थिएँ म उनीहरूका लागि। शान्ता पढ्न जाँदैन थिए म जस्तै, तर ऊ म जति बोल्ने थिएन, एकदम कम बोल्ने र सकभर कुरा खोल्दै नखोल्ने। कविता चाहिँ 9 कक्षामा पढ्छे, पढे पनि ऊ हाम्रै साथी हो। घट्टमा पुगेपछि हामी जहिल्यै रमाउँछौँ, दुईटा ढुङ्गाका चक्काको बीचमा झरेको अन्न तिनका घुमाइमा पिसिन्छन् र पिठो भएर निस्कन्छन्। माथिबाट बेगले बगेको पानी जब घट्टाका फेदमा रहेको फिरफिरीमा ठोकिन्छ, तब त्यसले ती बढी मनका ढुङ्गालाई घुमाउँछ, जसरी सानो साना कुराले मनलाई घुमाइरहन्छ हरपल हरदम। त्यो पानीमा जति शक्ति छ त्यति नै शक्ति वा त्योभन्दा धेरै शक्ति हामीले बोल्ने कुरामा भए जस्तो लाग्छ, त्यसैले त हामी कुराकै पछि लाग्छौँ जिन्दगीभर। त्यो दिन पनि म कुराकै पछि लागेँ, शान्ताका कुरा, कविताका कुरा, दाईको बिहेका कुरा, त्यो बाँसुरी बजाउनेका कुरा, अनि निरन्तर घुमिरहेको त्यो घट्टको कुरा। हेर्दा हेर्दै शान्ताले घट्टको एक कुनामा भएको अँगेनामा मकैको रोटी पकाई, भोक लागेको थियो, मिठो मानेर खायौँ रोटी र नुन खोर्सानी। पहाड़को खोचबाट बग्दै आएको चिसो पानीले आँत सरर पिज्दा लाग्यो म स्वर्गको कुनै टुक्रामा उभिएकी छु र म अप्सरा हुँ जो स्वर्गको भ्रमणमा निस्केकी छु। हाम्रो बारीको पालो 3 बजेतिर आयो। घट्टमा पालो कुर्नै रमाइलो, दिनभरि अरू काम पनि गर्नु नपर्ने, त्यसैले घट्ट जान भनेपछि हामी मनभन्दा पनि छिटो छिटो हिँड्छौँ, तर गएपछि फर्किनु पनि पर्यो। हामी फर्क्यौँ आआफ्ना भारी बोकेर। बीच बाटोमा आइनु पुग्दै साँझ परिसकेको थियो। तीनजना भएकाले त्यति डर लागेन। अलिकति जङ्गलको बाटो काटिसकेको भएर पनि होला। घर नजिकै पुग्न लाग्दा फेरि त्यही बाँसुरीको धुन बज्यो। शान्ता म र कविता एकरो हिँडिरह्यौँ। उनीहरू केही बोलेनन्, म नै बोलेँ। शान्ता, सुनिस् बाँसुरीको धुन साह्रै राम्रो छ है, म त जहिले पनि सुन्छु। शान्ताले भने, कान थुनेर भएन कारे, बजाएपछि त सुन्नै पर्यो नि। कविताले थपी, जहिले बजाइरहन्छ वास्तै लाग्दैन मलाई त। केटीहरूले बोल्ने पारा देखेर झनक्क रिस उठ्छ मलाई, तर रिस पोख्दिनँ। बरु अप्ठ्यारो मान्दै मनको कुरा खोल्छु, मलाई त भेट्न मन छ यो मान्छेलाई, को होला है। शान्ताले हुत्तुराएर भने, थैत, चिनेकी छैनस्, पारी गाउँको सुवर्ण त हो नि, त्यसलाई भेट्नु कुन ठुलो कुरा हो र, अस्ति नै कविता र मैले भेटेका थियौँ। कविताले सही थपी र अँध्यारोमा बुक चप्पल पड्काएर हिँडिरहे। त्यसपछि म बोलिनँ। मैले धेरै ठुलो र असम्भव मानेको कुरा उसले यसरी भने, मानव उसलाई त्यसको केही महत्त्व नै छैन। मेरो मनबाट एकाएक त्यो बाँसुरी बजाउने मान्छे तल खस्यो र हरायो भुइँतिर। म त्यसलाई खोज्न एकछिन अल्मलिएँ तर देखिनँ। घर पुगेर जब ओछ्यानमा पल्टिएँ तब लाग्यो त्यो बाँसुरी बजाउने मान्छे अझै आफ्नै मनमा छ। उसको धुन बिना म यो रातको एक प्रहर पनि बिताउन सक्दिनँ। अह, सक्दै सक्दिनँ। आधा रातसम्म त्यो मान्छेले बाँसुरीको धुन बजाइरह्यो। म उसको धुनमा उससँगै कतै हराएको थिएँ। दायाँ बायाँ कतै नठोक्की सिधै मुटुमा लाग्ने उसको तिखो धुनले म दिनदिनै घाइते हुँदै गएकी थिएँ। अरूले घाइते हुनुभन्दा मर्नै निको भन्थे, तर मलाई त घाइते हुनु नै मिठो लागेको थियो। भोलिपल्ट गाउँभन्दा पर बाटोले चौरमा हाट बजार लाग्ने दिन। दाईको बिहे पनि लगभग आइसकेको थियो, त्यसैले तरकारीहरू पनि लिन जानुपर्ने, आफूलाई पनि रिबन धागो र चुरा ल्याउनु पर्ने। मलाई तिजमा, बिहेमा र पूजामा चुरा सारी लगाउन मनपर्छ, सबले खुब सुहाउँछ भन्छन्। त्यो बाँसुरी बजाउनेको अगाडि एक दिन चुरा सारी लगाइकन कपाल सर्लक्क बाटेर उभिनेर अर्छ। तर कहिले होला, कसरी भेट्ने होला त्यो मेरो मनको कृष्णलाई? म त त्यही कुरा सम्झेर आत्तिन्छु खाली। म एकै ठाउँ उभिएर टोलाएकी देखेर आमाले सम्झाइन्, लौ यो त अझै घरमै पो रहेछ, हाट गइनस्? म झस्किएँ। त्यसपछि म हिँडेँ बाटो छेउको पिपलको रोप्नेर। मैले त्यहाँ गएर शान्ता र कवितालाई भेट्नु छ। तिनीहरू पनि हाट जाने खबर सेती भाउजूले ल्याएकी थिइन्। त्यो सेती भाउजूलाई हेर्दा म जहिले उनीभन्दा ठूलो भए चाहिँ मात्र लागिरहन्छ, सायद उनले अहिलेसम्म छोराछोरी नजन्माएर पो हो कि। म शान्ता र कवितासँगै हाट पुगेँ। पहिले रातो र कालो रङ भएको कपाल बाँध्ने धागो किनेर केही रातो र हरियो चुरा। शान्ताले एउटा राम्रो धोती किनेर भने, यो मेरी आमालाई। उसले किनेको देखेर आमालाई केही लगिदिन मन लाग्यो र खुवा किने। कविताले दायाँ बायाँ हेरेर भने, म बाँसुरी किन्छु, भाइले ल्याइदिए भनेर हैरान पार्यो, खालि सुवर्णले जस्तो बजाउँछु भन्छ। सुवर्णको नाम सुन्ने बित्तिकै मनभित्र सिरिङ्ग भयो। शान्ताले मेरो हात समाएर मान्छेको भिड छिचोल्दै हिँडिरहे। कविता अघि अघि थिए। एक ठाउँमा पुगेपछि कविता टक्क अडिए, केही नदेखे जाएँ। म पनि रोकिएँ। शान्ताले मेरो हात छोडी। बाँसुरीको थुप्रो थियो किनबेचका लागि। मान्छेहरू जाने पनि नजाने पनि किन्नु अघि एकपल्ट भयभरको श्वासले फुक्दै थिए बाँसुरी। कविता, शान्ता र म बाँसुरी किन्नेहरूको भिडमा पुग्यौँ। बाँसुरीको मोलमलाई गरिरहेको एउटा केटो एक्कासी हामीलाई देखेर हाँस्यो र भन्यो, कतिखेर आकी? शान्ताले भने, अघि नै हो, भाइलाई बाँसुरी किन भनेर। कविता मुस्की। ऊ चाहिँ मेरी साथी विद्या, शान्तिले चिनाई। बाँसुरी बजाउने मान्छेलाई भेट्छु भन्दै थिए, आज त साइतै परेछ, ठ्याक्कै भेट भयो। ए हो, म सुवर्ण, उनले मलाई हेर्दै भने। एकाएक सोच्दै नसोचेको कुरा भएपछि म लाजले रातो भएँ। तैपनि मैले नमस्ते गरेँ र टाउको झुकाएर उभिरहेँ, केही बोल्नै सकिनँ। शान्ता, कविता र सुवर्णले पनि अरू कुरा बोले जस्तो लागेन। एकछिनमा कविताले बाँसुरी किने। हामी तिनजना बाटो लाग्यौँ। सुवर्ण त्यहीँ उभिरहे। अलि टाढा पुगेर मान्छेको भिडबाट मैले फर्किएर हेर्दा सुवर्ण पनि हेरिरहेका थिए। Yeah. कति बाठा हुन् शान्ता र कविता, मान्छे पनि कति चिन्न भ्याएका। म उनीहरूलाई नै हेरेर सोचेर बसिरहेँ। तिनीहरूलाई भन्दा बढी हाटमा भेटिएका सुबडालाई सोचेर बसिरहेँ। मैले सोचेको भन्दा पनि राम्रो, उनको हातमा त्यो बाँसुरी कति सुहाएको। म त भावुन्न भएँ। त्यही भएर त भेट्दा पनि उनलाई नहेरी बसेकी नै। अब कहिले भेट्ने होला? फेरि शान्ता र कवितालाई भेटाइदिए भन्नु पर्यो। अबको भेटमा म धेरै कुरा गर्नेछु उनीसँग। म बाँसुरीको धुन नसुनी निदाउन सक्दिनँ पनि भन्नु पर्ला। रातको मध्य प्रहर म भित्र यस्तै यस्तै कुरा खेलिरहन्छन्। साँच्चै ती बाँसुरीका धुन त अब मेरो लागि निद्रा जस्तो भइसकेछन्। नआएसम्म निदाउनै नसक्ने। दाईको बिहेको दिन घरमा मान्छे मान्छे थिए। दाई सिँगारिएर बसेका छन्। खुसीको सीमा नै छैन सबको। शान्ता पनि आएकी छे। सेती भाउजू पनि घरधन्दा गर्दैछिन्। गाउँका सब छन्। मेरो आँखाले सुवर्णलाई खोजेको छ, तर उनलाई हामीले निम्ता दिएका छैनौँ र आउने पनि छैनन्। कविताले साडी लगाएकी छे, रातो। शान्ता पनि राम्री भएकी छे। उसले त्यही धोती लाएकी छे, हाटबाट किनेको। आमाले तँ लगा, तँलाई सुहाउँछ भनिन् रे। पञ्चे बाजा घन्किरहेको छ। मैले त आज आफ्नै आफन्त दाई भाइ साथी पनि चिन्न सकिरहेकी छैन। राम्रा देखिएर राम्रा देखिन पनि खुसी हुनुपर्ने रहेछ। मैले आज बुझेँ। मैले सगुन खुवाएर भाउजू ल्याउनका लागि दाईलाई विदाई गरेँ। डोलीमा अनिमिएर दाई गए। भोलि म जानेछु। फरक यति हो, दाई कसैको छोरी लिएर आउनेछन्, म कसैको छोराको भएर जानेछु। र त्योले जोडले घन्किरह्यो। आँगनै भत्किने गरी नाचिरहे आमा काकी र अरूहरू। उनीहरूलाई यति खुसी मैले सायद पहिलोपल्ट देख्दैछु। मेरो बिहेमा त यी यति खुसी हुने छैनन्, त्यो मलाई राम्रोसँग थाहा छ। केही पाउँदा र केही गुमाउँदा फरक त भइहाल्छ नि। म दिनभर जसो र त्योली समूहको खानपिन हेर्नमै व्यस्त भएँ। बाख्रा कुकुरा र आफन्तका लागि बाँडिएरै मैले दिन बिताएँ। रात पर्यो। दाई अझै आइपुगेनन् भाउजू लिएर। हामी सबैको आँखा दाई र जन्ती आउने बाटोतिर एकटकले हेरिरहेछन्। जसरी हेर्छन् ती महाभारत पर्वतले एकनाश हाम्रो घरलाई र हाम्रो घरले तिनलाई। राति 9 बजीतिर जन्ती आइपुगे। सबै नयाँ बेहुली हेर्न झुम्मिए। म चाहिँ नजिक गइनँ। बरु घरभित्र बेहुली भित्राउने बेलामा म ढोकामा बाटो छेकेर उभिएँ। राम्रो चोली र भने जति पैसा नपाइन्जेल बाटो छेकिरहेँ। भाउजू पाएर दङ्ग परेका दाई गले र खल्तीबाट 1000 नोट निकालेर भने, चोली पनि यसकै किन्नु। रमझम बाँकी नै थियो, तर मलाई केही सुन्नु थियो। पञ्चे बाजाको धुन होइन, झाउकेरीको आवाज होइन, मान्छेको हल्ला होइन, एउटा मिठो बाँसुरीको धुन। तर आज त्यो बज्दै बजेन। जति सुन्न खोज्दा पनि बजेन। शान्तालाई भन्न लगाउँ कि क्या हो, मैले मनमा नै सोचेँ। तर शान्ता त दिउँसै गइसकेकी थिए। कविता पनि हिँडिसकेकी थिए। म ओछ्यानमा पल्टिरहेकी थिएँ। तलबाट कसैले केही सुनाए चाहिँ लाग्यो। मैले सुन्ने कोसिस गरेँ। यति मात्र सुने, सुबाट थिए नि तीसँगै भागे कि रे। म जससँग भएँ, मेरा कान ठाडा भए खराएको जस्तै। सुबाटले कसलाई भगाए? मेरो मनमा अनेक प्रश्न खेले। म एक्कासी खुरमुरिएर तल मजेरीमा पुगेँ। ती कुरा सुनाउने सेती भाउजू रहेछन्। उनी भन्दै थिइन्, दिउँसो त्यही भएर सिङ्गारिएर आएकी रहेछ। मलाई त पहिले नै शङ्का लागेको थियो क्या, हेर त आजकलका ठिटीहरू। सेती भाउजूको कुरा सुन्ने सब अबाक थिए। मैले अनगिन्ती अविश्वाससँगै सेती भाउजूतिर हेर्दा पनि नहेरी सोधेँ, सुबर्णले केटी बगाएर भाउजू? अनि त हाम्रै शान्तिलाई। सेती भाउजूले ठूलो स्वरमा भनिन्। उनको पुरै कुरा सुन्ने हिम्मत थिएन ममा, त्यसैले मैले दुवै कान थुने। उनी अझै थप्दै थिइन्, तर मैले बुझिन। उनको मुख मात्र एकनाश चलेको देखिन्थ्यो। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक बाँसुरी हो। यो कथा मैले अभिमन्यु निरविको कथा संग्रह साउने झरीबाट वाचन गरेको। साउने झरी राजकुमार बानियाले सम्पादन गर्नुभएको कथा संग्रह हो। यसको पहिलो संस्करण 2073 साल जेठ महिनामा निस्केको थियो र यो पुस्तकलाई बजारमा ल्याएको छ लेजेन्ड बुक्सले। यो साउने झरीभित्रका कथाहरूको वाचनसँगै आजलाई श्रुति सम्वेगबाट अब हामी विदा हुन्छौँ। श्रुति सम्वेगमा अभिमन्यु निरविको कथा वाचन तपाईँलाई कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला एसएचआरयुटीआई श्रुति एट युएनएन डट कम डट एनपीमा। हवस् त, अर्को दिनसम्मका लागि प्राविधिक साथी दिनेश निरुला र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि।